यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल भारत बीचको दीर्घकालीन विद्युत व्यापार सम्झौताले नेपालको विद्युत व्यापारमा महत्वपूर्ण उपलब्धि हासिल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। बाढ़ी पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरण एवं राहत र उद्धारको व्यवस्था गर्न प्रतिनिधि सभा बैठकमा सरकारको ध्यानाकर्षण। यही असार 3 गते सोमबार बकर ईदका अवसरमा सार्वजनिक विदा दिने सरकारको निर्णय। फ्रिज भएको रूसी सम्पत्तिबाट युक्रेनका लागि 50 अर्ब डलर ऋण दिने G7 बैठकको निर्णयमा कुनै कानूनी आधार नभएको रूसी राष्ट्रपति पुटिनको दावी। र आईसीसी T20 विश्वकपको जारी खेलमा दक्षिण अफ्रिकाद्वारा जीतका लागि नेपाललाई 116 रनको लक्ष्य।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत बीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ। हेटौँडा स्थित हेटौँडा विद्युत सब स्टेशनको उद्घाटन समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत व्यापारको प्रारम्भिक सहमति र त्यसपछि भएको अन्तिम सम्झौताले नेपालमा रहेको अपार जलविद्युतको सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको बताउनुभयो। बर्खायाममा 6 महिना छिमेकी देश भारततर्फ विद्युत निर्यात भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि विद्युतको निर्यातकर्ता बन्ने अवस्था देखिएको पनि बताउनुभयो। उहाँले विद्युत व्यापारबाट नेपालको विदेशी मुद्रा संचितमा सकारात्मक योगदान पुग्ने मात्र नभई नेपाल भारत बीचको व्यापार घाटा कम गर्न पनि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले नेपालभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको करिब 40 मेगावाट विद्युत बंगलादेशतर्फ निर्यात गर्न तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँले नेपाल भारत र बंगलादेशतर्फ निर्यात गर्न छिट्टै 3 मुलुकका विद्युत व्यापार हुने र यसले नेपालको ऊर्जा विकास र विद्युत बजार विस्तारका लागि थप महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले हेटौँडा सब स्टेशनलाई ढल्केवर सब स्टेशनसम्म जोड्ने 400 केवी प्रसारण लाइन निर्माणमा विगत 6-7 वर्षदेखि अवरोध रहेकाले प्रसारण लाइन निर्माणमा बाधक नबनी साधन बनिदिन पनि स्थानीयलाई आग्रह गर्नुभयो। उहाँले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले लिएको लगानी मैत्री नीतिका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको आकर्षण बढ़ेको पनि उल्लेख गर्नुभयो। उद्घाटन समारोहमा ऊर्जा सिंचाई तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको शुरूआत भएको बताउनुभयो। मुलुकमा थप 28,500 मेगावाट विद्युत उत्पादन गर्ने कार्ययोजनाका साथ सरकार अघि बढ़ेको मन्त्री बस्नेतले बताउनुभयो। समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकटेलले प्रदेशको आगामी आर्थिक वर्ष 2081-82 बजेट मार्फत हेटौँडाको रातमाटेदेखि राप्ती नदीसम्म बाइपास सड़क निर्माण गरिने बताउनुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा 400 केवी क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएसँगै निजी क्षेत्र समेतको सहयोगमा जलविद्युत उत्पादनतर्फ उल्लेखनीय प्रगति भइरहेको बताउनुभयो। यसबाट स्वदेशमा विद्युत प्रसारण सुनिश्चित गर्न र विद्युत विदेश निर्यात गर्न बाटो खुलेको उहाँले बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताउनु भएको छ। अनिराशबीर क्रान्तिकारीको 4थो पूर्ण बैठकलाई हिजो काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालले विश्वलाई शक्तिशाली सन्देश दिएको पनि उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2081 अन्तर्गत वन तथा वातावरण, खानेपानी, संचार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको छ। छलफलमा सांसदहरूले बजेट विनियोजनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश र स्थानीय सरकारलाई समेत सहज हुने गरी बजेटको व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले संघीय सरकारले दिने समानीकरण अनुदान समयमा उपलब्ध गराउनुपर्ने, बजेटले समस्या पहिचान गरी समाधानमा केन्द्रित हुनुपर्ने र अघिल्ला सरकारहरूले शुरू गरेका राम्रा कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले खानेपानी मन्त्रालयले पर्याप्त बजेट भएर पनि जनतालाई स्वच्छ खानेपानीको सुविधा पुर्याउन नसकेको, तराई क्षेत्रका विभिन्न स्थानमा देखिएको खानेपानी समस्या समाधान गर्न ध्यान पुग्नुपर्ने बताउनुभयो। सांसदहरूले चूरे दोहन रोकेर संरक्षण गर्ने विशेष योजना ल्याउनुपर्ने, ढुंगा गिटीको दोहन रोक्नुपर्ने, वन जंगल संरक्षण गर्नुपर्ने, वन डणेलो नियन्त्रणका लागि विशेष योजना बनाउनुपर्ने र काठजन्य वस्तुमा आत्मनिर्भर बनाउने लगायतका विषयमा बजेटले ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले सूचना प्रविधिको क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र स्तरीय इन्टरनेट सेवा, टेलिफोन सेवा ग्रामीण र विकट क्षेत्रहरूमा विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले पर्यटन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउनुपर्ने, देशमा पर्यटक भित्र्याउन थप दुईवटा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्नुपर्ने, पर्यटन क्षेत्रका पूर्वाधार विकास गर्ने लगायतका विषयमा बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रम अनुसार पर्यटन मन्त्रालयको बजेट आउन नसकेको पनि बताउनुभयो। यसअघि प्रतिनिधि सभा बैठकको शुरूमा सांसदहरूले अविरल वर्षासँगै शुरू भएको प्राकृतिक विपत्ति, त्यसले पुर्याएको क्षति न्यूनीकरणका लागि सरकारले गर्नुपर्ने पहल लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा नेपाली कंग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गर्नुभएको विषयमा जानकारी गराउन माग गर्नुभयो। नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा अविरल वर्षाका कारण गएको पहिरोले घर बगाउँदा जनधनको क्षति भएको भन्दै सम्बन्धित परिवारलाई समयमा नै क्षतिपूर्तिको व्यवस्था गर्न र विपद जोखिम न्यूनीकरणका लागि काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले वर्षा शुरू भएसँगै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानको समस्या शुरू भइसकेको र क्षति हुन थालिसकेको भन्दै क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वाधार सहित तयारी अवस्थामा रहन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले विपदका समयमा महिलाहरू बढ़ी पीड़ित बन्नु परेको भन्दै उनीहरूको सुरक्षाका लागि पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सभामुख देवराज घिमिरेले संसदको शून्य, विशेष र आकस्मिक समयमा सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। 112 अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्विजरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेल आज जर्मनीको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ। राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रेंक वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नु भएको हो। उहाँले असार 3 गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी दिनुभयो। राष्ट्रपति पौडेल असार 1 गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुनेछ। नेपाल र जर्मनी बीच सन् 1958 अप्रेल 4 कूटनीतिक सम्बन्ध स्थापना भएको हो। नेपाललाई जर्मनीले कृषि, सहकारी, शहरी विकास, फोहोर मैला व्यवस्थापन, साना तथा घरेलु उद्यम विकास, गरीबी निवारण, भौतिक पूर्वाधार, विद्युत प्रसारण लाइन, जलविद्युत आयोजना, नवीकरणीय ऊर्जा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सहायता उपलब्ध गराउँदै आएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहनुभएका चिनिया जनराजनीतिक परामर्शदात्री सभाको राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनिया प्रतिनिधिमण्डल बीच भेटवार्ता भएको छ। लोइन्चौर स्थित उपराष्ट्रपतिको कार्यालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, उच्च तथा जनस्तरीय भ्रमण, परस्पर सहयोग, व्यापार तथा पर्यटन लगायत विभिन्न विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी समेत सम्हालिरहनुभएका यादवले नेपाल चीन सम्बन्धले दुवै देशका नागरिकहरूको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकांक्षा पूरा गर्न महत्वपूर्ण आधारशिला प्रदान गरेको पनि बताउनुभयो। उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले पदभारी गरेको 100 दिन पूरा गरेको अवसरमा प्राप्त उपलब्धि सार्वजनिक गर्नुभएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा उप प्रधानमन्त्री लामिछानेले सिंहदरबार छिर्न आम सर्वसाधारणलाई सहज रूपमा प्रवेश पाउने गरी व्यवस्था गरिएको बताउनुभयो। गृहमन्त्री लामिछानेले आफूले पदभारी गरेपछि विशिष्ट व्यक्तिको सुरक्षामा अनावश्यक रूपमा खटिएका नेपाल प्रहरीतर्फ 107 जना र सशस्त्र प्रहरी तर्फ 134 जना सुरक्षाकर्मी गृह मन्त्रालयले फिर्ता गरेको बताउनुभयो। उपप्रधान तथा गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको र थप सुधारका लागि प्राविधिक सहितको समिति बनाएर अध्ययन गरिरहेको बताउनु भएको छ। विमानस्थल अध्यागमन कार्यालयको हिजो निरीक्षण अनुगमन गर्नुहुँदै उहाँले अध्यागमनको सेवा सुधारका लागि विगत 1 दशकदेखि नै आफ्नो चासो रहेको बताउनुभयो। गृह मन्त्रालय नेतृत्वको पटक पटकको अनुगमन र निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सुधारका संकेतहरू देखा पर्न थालेको उप प्रधानमन्त्री लामिछानेले दावी गर्नुभयो। गृहमन्त्रीसँगै अध्यागमन कार्यालय पुग्नुभएका गृह सचिव एकनारायण अर्यालले अध्यागमन कार्यालय नेपाल सरकार र गृह मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, विगतको तुलनामा अध्यागमन कार्यालयमा सुधार भएको अनुभूति भयो, तर सोचे अनुसारको सुधार गर्न अझै मेहनत गर्नुपर्नेछ। सुधार गर्नुपर्ने सन्दर्भमा मन्त्रालयमा छलफल भइरहेको छ। गृहमन्त्री लामिछाने र गृह सचिव अर्याल सहित अध्यागमन विभागका महानिर्देशक कोसरी निरौला, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवर, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतको टोली हिजो त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय अनुगमनका लागि पुगेको थियो। हिजै उपप्रधान एवं गृहमन्त्री लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने बताउनु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्नुहुँदै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका बावजूद उत्कृष्ट कार्य सम्पादन गर्दै आएका ट्राफिक प्रहरीलाई पनि प्रविधिको उपयोगले थप सहज बनाउने बताउनुभयो। उहाँले प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन र आफ्नो कामप्रति जवाफदेही हुन निर्देशन दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संचार तथा सूचना प्रविधिको विकासका लागि नेपाल र भारत बीच उच्चस्तरको सहकारी हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो भएको भेटवार्तामा मन्त्री शर्माले भारतमा गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै नेपाल भारत सम्बन्ध नयाँ उचाइमा अघि बढ़ने विश्वास व्यक्त गर्नुभयो। नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि शुरू हुने गरी सूचना प्रविधि दशक प्रस्ताव गरेको जानकारी दिँदै मन्त्री शर्माले छोटो समयमा सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेको भारतको अभ्यास र अनुभवबाट आफूहरूले सिक्न चाहेको बताउनुभयो। राजदूत श्रीवास्तवले भारतले डिजिटल सार्वजनिक पूर्वाधार निर्माणको क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै नेपालको सूचना प्रविधिको विकासमा पनि सहयोग र साझेदारी गर्न तयार रहेको बताउनुभयो। सरकारले आगामी असार 3 गते सोमबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद उल अजहाका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले हिजो सूचना जारी गरी बकर ईदका अवसरमा विदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गर्नुभएको सूचनामा गत माघ 29 गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उक्त पर्वका दिन सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख छ। गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा पदमुक्त हुनुभएको छ। गण्डकी प्रदेशसभाको हिजोको बैठकमा सभामुख कृष्ण प्रसाद धितालले देवकोटा पदमुक्त भएको सूचना प्रदेशसभामा जानकारी गराउनु भएको हो। नेपाल समाजवादी पार्टी नेसपाका देवकोटाले गोर्खा 2 कमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिई प्रदेशसभा सदस्यमा विजयी बन्नुभएको थियो। यही जेठ 28 गते प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई माओवादी केन्द्र संसदीय दलको ह्विप उल्लंघन गर्दै विश्वासको मत दिएको भन्दै केन्द्रले उहाँलाई कार्यवाही गरी सभामुखलाई पत्र दिएको थियो। विश्वासको मत पाएको भोलिपल्ट नै मुख्यमन्त्री पाण्डेले देवकोटालाई ऊर्जा मन्त्री नियुक्त गर्नुभएको थियो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विद्रोहपछि हुन लागेको पार्टीको ऐतिहासिक राष्ट्रिय अधिवेशन सफल बनाउन सबै कमिटीलाई निर्देशन दिनुभएको छ। अध्यक्ष नेपालले अन्तर पार्टी निर्देशन जारी गर्दै निर्धारित समयमा अधिवेशन सम्पन्न गरी पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले कम्युनिष्ट आन्दोलनले स्थापनाकालदेखि नै अंगीकार गरेका मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र जस्ता विषयमा थप छलफल गरी सही कार्यदिशा भएको बलियो कम्युनिष्ट पार्टी निर्माणमा अधिवेशनले सहयोग पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष नेपालले विधि र पद्धतिमा आधारित बलियो कम्युनिष्ट पार्टी निर्माण गरी कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ अघि बढ़ाउनु पर्ने विचार व्यक्त गर्नुभयो। पार्टीको आगामी असार 16 20 गतेसम्म आसन्न महाधिवेशनमा प्रतिनिधि छनौटका लागि निर्देशिका तयार गरिएको छ। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले मुलुकको आर्थिक सामाजिक विकासमा सबै एकजुट भएर अघि बढ़नुपर्ने बताउनु भएको छ। हिजो जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको विधान व्यवस्थापन समिति बैठकमा हिजो पनि मीडिया काउन्सिल विधेयक 2080 विज्ञहरूसहित छलफल भएको छ। छलफलमा संचार क्षेत्रका विज्ञहरूले मीडिया काउन्सिललाई संसदप्रति जवाबदेही बनाउनुपर्ने र सरकारको विभागका रूपमा नभई स्वतन्त्र निकायका रूपमा लैजानुपर्नेमा जोड़ दिनुभयो। विज्ञहरूले छलफलका क्रममा मीडिया काउन्सिल विधेयकले संविधानले दिएको अधिकार नै कुण्ठित गरेमा विधेयक पत्रकारहरूलाई मान्य नहुने र यसअघि विज्ञले दिएको सुझावलाई विधेयकमा ग्रहण गर्नुपर्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा सेन्ट्रल किचन मार्फत खाजा वितरण गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाको हिजो बसेको नगरसभाको 15 अधिवेशनमा आगामी आर्थिक वर्ष 2081-82 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकामा रहेका 89 सामुदायिक विद्यालय मध्ये 200 भन्दा कम विद्यार्थी भएका विद्यालयहरूमा सेन्ट्रल किचन मार्फत खाजा वितरण गर्ने जानकारी दिनुभयो। खेललाई पूर्व प्राथमिक तहदेखि अनिवार्य गरिने र सबै विद्यालयमा अध्ययनरत शारीरिक रूपमा अशक्त विद्यार्थीहरूलाई सहज पठन पाठनको व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख गरिएको छ। प्रेस काउन्सिल नेपालले हिजो रेडियो नेपालमा पत्रकार आचार संहिताको कार्यान्वयनको अवस्थाबारे अन्तर्क्रिया गरेको छ। रेडियो नेपालको सभाहालमा आयोजित अन्तर्क्रियामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले राज्यले दिएको दायित्व अनुरूप प्रसारणलाई समावेशी र जनपक्षीय बनाउन रेडियो नेपाल प्रतिबद्ध रहेको बताउनुभयो। रेडियो नेपालले सो नियमनको मान्यतामा जोड़ दिई प्रसारण निर्देशिका शैली पुस्तक एवं प्रसारण आचार संहिता लागू गर्दै आएको उल्लेख गर्नुहुँदै कार्यकारी निर्देशक केसीले रेडियो नेपालले नाफा र लोकप्रियता कमाउने उद्देश्यबाट नभई सेवाभावले काम गरिरहेको बताउनुभयो। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता पेशालाई मर्यादित र विश्वसनीय बनाउन संचार माध्यमहरूले समेत आन्तरिक आचार संहिताको निर्माण गरी कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशमा रूसी सम्पत्ति रोक्का गर्ने कार्यलाई चोरीको संज्ञा दिँदै यसलाई दण्डित गरिने चेतावनी दिनुभएको छ। जी सेभेनका नेताहरूले फ्रिज भएको रूसी सम्पत्तिबाट नाफा प्रयोग गरेर युक्रेनका लागि 50 अर्ब डलरको नयाँ ऋण दिने प्रक्रियामा सहमति व्यक्त गरेका छन्। सन् 2022 मस्कोले युक्रेनमा सेना पठाएको केही दिनपछि जी सेभेन र युरोपेली संघ ईयूले रूसी केन्द्रीय ब्याङ्कको करिब 3 अर्ब युरो 3 खर्ब 25 अर्ब डलर फ्रिज गरेका हुन्। फ्रिज भएको रूसी सम्पत्तिबाट युक्रेनका लागि 50 अर्ब डलर ऋण दिने जी सेभेन बैठकको निर्णयमा कुनै कानूनी आधार नभएको रूसी राष्ट्रपति पुटिनले बताउनु भएको छ। पुटिनले पश्चिमी मुलुकहरूले गरेको निर्णयमा कुनै कानूनी आधार नभएकाले सबै छल र चोरी भएको पनि बताउनु भएको छ। भारतको उत्तर पूर्वको दुर्गम क्षेत्रमा भारी वर्षापछिको बाढ़ी र पहिरोमा परि 6 जनाको मृत्यु भएको छ। बाढ़ी र पहिरोका कारण भारतीय पर्यटकहरूमा लोकप्रिय चीनको सीमानामा रहेको राज्य सिक्किमको प्रभावित क्षेत्र वरपर 5 जना बेपत्ता भएका छन्। राज्य सरकारका वरिष्ठ अधिकारी गोपीनाथ राहाले तिस्ता नदीको बाढ़ीले सड़क तथा पुलहरू बगाउनुका साथै 1500 भन्दा बढ़ी मानिसहरू बाढ़ीमा फँसेको बताउनुभयो। अब आर्थिक समाचार।
भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर भ्याट बिजक जारी गर्दा हार्मोनाइज कोड एचएस कोड अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। मूल्य अभिवृद्धि कर नियमावलीमा संशोधन मार्फत भ्याट बिल जारी गर्दा एचएस कोड अनिवार्य गरिएको हो। मूल्य अभिवृद्धि कर नियमावलीमा संशोधन गरी बिजक जारी गर्दा एचएस कोड अनिवार्य गरिएको छ। मूल्य अभिवृद्धि कर सम्बन्धी नियमावलीको अनुसूची 5 ख-मा नयाँ बिजकको ढाँचा समावेश गरिएको छ। उक्त ढाँचाको पहिलो कोठामा सिरियल नम्बर, दोस्रो कोठामा एचएस कोड र तेस्रो कोठामा विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको अर्थ मन्त्रालय राजस्व महाशाखाका प्रमुख सहसचिव धनीराम शर्माले जानकारी दिनुभयो। यो व्यवस्थाले आगामी दिनमा कुनै पनि सामान वैध च्यानलबाट आएको हो वा होइन भन्ने छुट्याउन सजिलो हुने र अवैध रूपमा भित्रिएका सामान बिक्री वितरण भए नभएको सजिलै छुट्याउन अथवा ट्र्याक गर्न सकिन्छ। अनलाइन बिलिङ प्रणाली मार्फत आयातित सामान तथा आन्तरिक खपतको तथ्याङ्क संकलनमा समेत नयाँ व्यवस्थाले सहज हुने विश्वास अर्थ मन्त्रालयको छ। नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँको भिरकुटी मण्डपमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरू भएको छ। मेलामा 16 देशका 155 पर्यटन व्यवसायीको सहभागिता रहेको छ। मेला शनिबारसम्म सञ्चालन हुनेछ। मेला उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालको पर्यटनलाई विश्वभर प्रवर्धन गर्न मेला उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस वर्ष पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गरी कम्तीमा 16 लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न मन्त्रालय प्रतिबद्धताका साथ लागेको उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल, भारत, कोरिया, चीन, थाइल्याण्ड लगायतका मुलुकहरूको सहभागिता रहेको छ। नागरिक लगानी कोषले शेयर धनीहरूलाई 14% बोनस शेयर बाँड्ने प्रस्ताव गरेको छ। कोषको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष 2079-80 आमदानी बाँडफाँड विवरणबाट शेयर धनीलाई उक्त बोनस शेयर बाँड्न प्रस्ताव गर्ने निर्णय गरेको हो। यस अनुसार कर प्रयोजनका लागि 0.7368% नगद लाभांश दिने प्रस्ताव पनि बोर्डले गरेको छ। उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई साधारण सभाबाट स्वीकृत भएपछि वितरण गरिने नागरिक लगानी कोषले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत महसुल नबुझाउने ग्राहकको विद्युत लाइन काटेको छ। प्राधिकरणले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सुदूरपश्चिमका 9 जिल्लाका 3,712 जना ग्राहकको लाइन काटेको जनाएको छ। नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जंग बहादुर चन्दले चालू आर्थिक वर्षको यस अवधिमा 6,35,00,000 विद्युत महसुल बक्यौता रहेको मध्ये लाइन काटेर 4,50,00,000 महसुल असुल गरिएको जानकारी दिनुभयो।
भुवन आचार्य, अब खेल समाचार। आईसीसी T20 विश्वकपको हजारी खेलमा दक्षिण अफ्रिका विरूद्ध जीतका लागि नेपालले 116 रनको लक्ष्य पाएको छ। अहिले बिहान भएको खेलमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले 7 विकेट गुमाएर 115 रन बनाएको हो। दक्षिण अफ्रिकालाई सामान्य रनमा समेट्न कुशल भुर्तेलले 4 र दिपेन्द्र सिंह ऐरीले 3 विकेट लिएका थिए। दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक 43 रन बनाए। उनले 49 बलमा 5 चौका र 6 छक्का एक छक्का प्रहार गरे। क्विन्डर डेकले 10, कप्तान एड्रन मक्रमले 15, हेनरी क्लासेनले 3, डेभिड मिलरले 7 रन जोडेका थिए। मार्को जेन्सन 1 र कगिसो रवाडा शून्यमा आउट हुँदा ट्रिस्टन स्टुवर्स 27 रन बनाएर नट आउट रहे। नेपाल अन्तिम 8 पुग्नका लागि आजको अहिलेको खेल जित्नुपर्ने दबावमा रहेको छ। अब मौसम, आज कोशी, बागमती, मधेस र गण्डकी प्रदेशका केही स्थानका साथै बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 33.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31 33 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्य अघि बिहान 5:08 भयो भने सूर्यास्त भए साँझ 7:01 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाल भारत बीचको दीर्घकालीन विद्युत व्यापार सम्झौताले नेपालको विद्युत व्यापारमा महत्वपूर्ण उपलब्धि हासिल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। बाढ़ी पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरण एवं राहत र उद्धारको व्यवस्था गर्न प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। यही असार 3 गते सोमबार बकर ईदका अवसरमा सार्वजनिक विदा दिने सरकारको निर्णय। फ्रिज भएको रूसी सम्पत्तिबाट युक्रेनका लागि 50 अर्ब डलर ऋण दिने G7 बैठकको निर्णयमा कुनै कानूनी आधार नभएको रूसी राष्ट्रपति पुटिनको दावी। र आईसीसी T20 विश्वकपको जारी खेलमा दक्षिण अफ्रिकाद्वारा जीतका लागि नेपाललाई 116 रनको लक्ष्य प्रदान। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।